ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम जहां रंग के साथ मैं हूं असद हसन और प्रोड्यूसर एंजोमेरल गिल, मिशा डुवेंस की हमारे इंजीनियर हैं। आज के इस प्रोग्राम में जिन मौजूदात में हम बात करेंगे, सबसे पहले सर डोनाल्ड ट्रंप, उनका भारत का दौरा और वहां पे उनका शानदार इस्तकबाल, $3 अरब के मुआहदे, लेकिन इसके साथ साथ कश्मीर हो या भारत के अंदर मजहबी आज़ादियों, उस मामले पे भी उनकी गुफ्तगू, इन सारी सूरत हाल का हम जायजा लेंगे। और इसी के साथ हमारा जो दूसरा जुड़ा हुआ सेगमेंट है उसमें बात करेंगे भारत के अंदर नई दिल्ली के अंदर झड़पें हैं और उसी मुतनाज़ शहरियत के बिल के खिलाफ मुजाहरे, और उसमें कम अज़ कम भारत के ज़राए ब्लाग इस बात की तस्दीक करें कि 10 अफराद हलाक हो चुके हैं, और ये भी हलाकते हैं ऐसे वक्त में जब सर डोनाल्ड ट्रंप वहाँ पर मौजूद हैं और वो मजहबी आज़ादियों की बात कर रहे हैं। प्रोग्राम का हमारा तीसरा हिस्सा पाकिस्तान की सियासत पर मबनी है। साबिक वज़ीर आज़म मियाँ नवाज़ शरीफ, उनकी ज़मानत में तोसी या उनके बाहर इलाज के लिए जो मुद्दत है उसमें तोसी ना करने का फैसला किया है पंजाब हुकूमत ने, और मामला एक बार फिर जो है वो अदालतों में जाता हुआ नज़र आता है। दूसरी जानब नैब ने पाकिस्तान मुस्लिम लीग नवाज के जिन अहम रहनुमाओं को गिरफ्तार कर रखा था, अभी साबिक वज़ीर आज़म शाहिद खाकान अब्बासी और हसन इकबाल, उनको जमानतों पर रिहा कर दिया है और अदालत ने उनको जमानतों पर रिहा कर दिया है। सो एक बार फिर जो है वो नैब, उसकी कारकर्दगी पे सवालात उठते हैं कि अगर उनके पास मुकदमे जानदार नहीं है तो गिरफ्तारियां क्यों करें। आखिर में हम बात करेंगे कि जो कोरोना वायरस है वो किस तरह पाकिस्तान और दुनिया की मईशत को मुतासर कर रहा है। ये प्रोग्राम आप वॉइस ऑफ अमेरिका की वेबसाइट पे बराह रास्त नशर होता हुआ देख सुन सकते हैं। इसके अलावा मीडियम वेव्स 972 किलोहर्ट्ज़ पे ये प्रोग्राम जा रहा है, और फेसबुक लाइव के जो हमारे सामीन हैं वो भी प्रोग्राम के पहले 10 से 12 मिनट में हमारे साथ हो सकते हैं, वो भी हमें देख सकते हैं। सो चलते हैं प्रोग्राम के पहले हिस्से की जाने। भारत का दौरा, सर डोनाल्ड ट्रंप वहाँ पर मौजूद हैं, बड़ा फकीदुल मिसाल इस्तकबाल किया गया गुज़श्ता रोज़ उनका, और वहाँ पर बिल्कुल अमरीका की तर्ज पर जैसे यहाँ पर हाउडी मूडी रैली थी, उसी तर्ज का नमस्ते ट्रंप नामी इस्तकबाल जो एक बड़े स्टेडियम में हुआ, 1 लाख से ज़्यादा लोग वहाँ पे मौजूद थे और बड़ा जोश व खरोश वहाँ पे देखा गया। उस इस्तकबाल के बाद जो है दोनों रहनुमाओं की मुलाकातें भी हुई हैं। प्रेसिडेंट डोनाल्ड ट्रंप के मुताबिक उन्होंने भारत के अंदर मजहबी आज़ादियों का मामला, उस पर बातचीत की है वज़ीर आज़म नरेंद्र मोदी के साथ, और इसके साथ साथ उन्होंने ये भी कहा है कि जो कश्मीर का मामला है एक बार फिर उन्होंने असर्ट किया है कि वो उस पर सालसी कराना चाहते हैं। ये वो 2-3 नुकात हैं जिस पर पाकिस्तान जो पड़ोसी मुल्क है वो भी इसका खैर मकदम कर रहा है, इसको वेलकम कह रहा है, जबकि भारत ऑफकोर्स इस बुनियाद पर बहुत खुश है कि अमेरिका का, दुनिया की एक सुपर पावर के मुल्क ने, के सदर ने वहाँ का दौरा किया है और वो भारत के साथ ताल्लुकात उस्तवार करते हुए नज़र आते हैं, उसको अहमियत देते हुए नज़र आते हैं। और सर डोनाल्ड ट्रंप का ये कहना था कि दुनिया में अगर कोई एक जगह है जिसके बारे में ये बड़ी खुशउम्मीदी है तो वो भारत है, उसकी मईशत और उसका मईशत का अपना अपना फूलना फलना। सो हर एतबार से उन्होंने भारत के टैलेंट की, भारत के तालिब इल्मों की सबकी तारीफ़ की है। इस दौरे के पस मंज़र में हम गुफ्तगू करते हैं, हमें ज्वाइन कर रहे हैं योगेंद्र जादव साहब जो कि सियासी और समाजी अमूर के माहिर हैं, पॉलिटिकल एक्टिविस्ट भी हैं, राइट्स पे बात करते हैं। हमें इसी सेगमेंट डॉक्टर रसूल बख्शी साहब ज्वाइन कर रहे हैं, पाकिस्तान से मुमताज़ पॉलिटिकल साइंटिस्ट हैं। डॉक्टर सहर खान सीनियर रिसर्च फेलो हैं केटो इंस्टीट्यूट वाशिंगटन के साथ, कुछ लम्हे बाद वो भी हमारे साथ होंगी। योगेंद्र जादव साहब बहुत शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला, आपने हमें ज्वाइन किया है। सर डोनाल्ड ट्रंप का दौरा, कश्मीर पर भी उन्होंने बात की जो एक ऐसा मौजू है जिस पर भारत किसी की सालसी नहीं चाहता, हत्या कि किसी की बात भी नहीं सुना चाहता, लेकिन वो बार बार असर्ट कर रहे हैं। पहली बार शायद कहा गया कि यह स्लिप ऑफ टंग तो नहीं है या वैसे ही अपने मिजाज के मुताबिक सर डोनाल्ड ट्रंप कुछ कह गए हैं, लेकिन फिर उन्होंने दूसरी दफ़ा फिर उसको दोहराया जब इमरान खान से मुलाकात हुई, फिर एक और इंटरनेशनल फोरम पर उन्होंने बात की और आज भारत में भी जाके। सो बाकायदा वाशिंगटन के प्लान में लगता है उस रीजन में 2 न्यूक्लियर पावर्स के दरमियान मीडिएट कराना, क्या तासुर मिलता है? उसके बाद फिर हम आते हैं बायलिट्रल जो एग्रीमेंट्स हुए हैं या जो इंटरेस्ट हैं उसके ऊपर।
जहां तक कश्मीर का ताल्लुक है, भारत सरकार को डोनाल्ड ट्रंप के बोलने से कुछ मायूसी जरूर हुई होगी, क्योंकि भारत सरकार को ऐसी उम्मीद थी कि डोनाल्ड ट्रंप बार बार अपने इस दोनों के बीच मीडिएट करने के इरादे को दोहराएंगे नहीं। भारत सरकार की पोजीशन हमेशा रही है कि हमें इसमें कोई मीडिएशन की जरूरत नहीं है और ये हमारा आपसी मामला है जो हम खुद सुलझा लेंगे। मिस्टर मोदी को उम्मीद थी कि रही है कि मिस्टर ट्रंप से उनके खास ताल्लुकात हैं जिसके चलते अमेरिका कम से कम इस बार हिंदुस्तान की तरफ बहुत खास तरीके से झुकेगा। कम से कम कश्मीर के मामले में तो वैसा नहीं हुआ लगता है, सवाल ये है कि क्या बाकी चीजों में भारत सरकार को वो सब कंसेशंस मिले हैं जो कि उम्मीद कर रहे थे। इसको जो लोग ज्यादा इंटरनेशनल रिलेशन समझते हैं वो बता पाएंगे। मैं सच बताऊं तो मेरा पिछले 48 घंटे में ख्याल डोनाल्ड ट्रंप की विजिट को छोड़ के दिल्ली में जो हो रहा था उस पे है, लेकिन उस पर शायद हम बाद में बात करें।
हाँ जी, हमारा अगला सेगमेंट है, हम उसके ऊपर बात करना चाहेंगे ऑफकोर्स, क्योंकि भारत हो या दुनिया का कोई भी मुल्क हो, वहाँ पे मजहबी आज़ादियाँ खासतौर पे अमेरिका की सामने रहती हैं, वो उसके ऊपर एनुअल रिपोर्ट्स भी जारी होती है रिलीजियस फ्रीडम के, और उन्होंने शहरियत के बिल के ऊपर तो बात नहीं की, वो कहते हैं कि ये भारत का अंदरूनी मामला है, लेकिन रिलीजियस फ्रीडम को इस रेफरेंस में उन्होंने ज़रूर कोट किया है। डॉक्टर रसूल बख्श रही साहब, आप फरमाइएगा, कश्मीर वाकईतन फ्लैश पॉइंट है इस वक्त?
बिल्कुल, इसमें कोई मेरे जहन में कोई शक ही नहीं कि पाकिस्तान ने जो एटमी ताकत के तौर पर एक ताकत हासिल की है, उसकी बुनियादी वजह तो हिंदुस्तान का वो रवैया है जो कश्मीर के हवाले से है और उसकी पाकिस्तान के साथ जंगे हैं। तो और देखें कि पिछले साल फरवरी में ये यही दिन था कि जब पाकिस्तान ने पाकिस्तान के अंदर हमले के रद्द अमल में हमला किया, उनके दो जहाज मार गिराए और उनका पायलट भी पकड़ लिया। तो रोजाना की बुनियाद पर जो कश्मीर के दरमियान सीज फायर लाइन है, रोजाना की बुनियाद पर हिंदुस्तान की जानब से भी फायरिंग होती है, पाकिस्तान की जानब से भी फायरिंग होती है, और कई दफा हम दोनों ममालिक टैंक के करीब आ चुके हैं। कि ये कहना कि हिंदुस्तान और पाकिस्तान के खिलाफ जंग का होना नामुमकिनात में से है, ऐसी बात नहीं है। और ये शायद खिस्सा है दुनिया का जहाँ दो एटमी ताकतें एक दूसरे के करीब हैं, जो राजी तौर पर उनकी सरहद मुलहक हैं, और दूसरा ये है कि कई दफा वो जंगे भी कर चुकी हैं, और जो कशीदगी है वो इस हद तक है कि हमारी और हिंदुस्तान की क्यादत एक दूसरे से बातचीत करने के लिए तैयार नहीं है। कि मैं ये तो नहीं कह सकता कि कश्मीर के मसले पर हिंदुस्तान और पाकिस्तान के दरमियान खुदा ना खासा कोई एटमी जंग छिड़ जाएगी, लेकिन जंग के खतरात हमेशा मौजूद हैं जब तक ये मसला हल नहीं होता। और खुफी तौर पर जो पाकिस्तान के साथ कशीदगी है, उसकी बुनियादी वजह यह है कि जो कश्मीर के अंदर लोग हिंदुस्तान के हुकूमत के जबर इस्तेमाल के खिलाफ उतरे हुए हैं, वो सारा मलबा फिर वो पाकिस्तान के ऊपर डाल देंगे, वहां से
डॉक्टर साहब। इससे पहले मैं, चूंकि भारत अमेरिका ताल्लुकात पे भी हमने बात करनी है, इसी पहले 12 सेगमेंट के अंदर 12 मिनट के अंदर खासतौर पे जब हमारे फेसबुक के सामीन भी हमारे साथ मौजूद हैं, मुख्तसरन ये बताइएगा कि उन्होंने एक बार फिर ये भी वहां पे भारत में खड़े होकर कहा, जो कहा जा रहा है कि शायद गैर मामूली है, इससे पहले अमरीकी इस दूर इतना ब्लंटली नहीं कहते, पाकिस्तान के साथ ताल्लुकात को उन्होंने सराहा, उसकी अहमियत को उजागर किया, क्या ये अफगानिस्तान सेंट्रिक है? क्योंकि 29 फरवरी को एक मुआहदा होने जा रहा है जो पाकिस्तान ने फैसिलिटेट किया या मीडिएट किया है उसके अंदर, या दोनों मुल्कों के दरमियान कोई पायदार ताल्लुकात सवार होते हुए आप देखते हैं?
देखिए, ताल्लुकात तो हमारे तीन दफा स्ट्रेटजिक पार्टनरशिप तो अमेरिका के साथ रही है, और हमने भी फायदा उठाया और उन्होंने भी फायदा उठाया। जाहिर है कि जब कन्वर्जेंस ऑफ इंटरेस्ट होती है तो तभी वो ताल्लुकात बेहतर होते हैं। पिछले तकरीबन एक साल से जब से इमरान खान की हुकूमत इख्तदार में आई है, वो ताल्लुकात अमेरिका के साथ बिल्कुल यकसर तब्दील हो चुके हैं, और इसकी बुनियादी वजह यह है कि काफी अर्सा से अफगानिस्तान के बारे में हमारी पॉलिसी तब्दील हो चुकी थी, लेकिन उस पर अमेरिका यकीन करने के लिए तैयार नहीं था। अब उन्होंने भी इस बात पर यकीन कर लिया है कि हम नहीं चाहते कि अफगानिस्तान के अंदर खाना जंगी का समा रहे, और साथ ये भी है कि जो किरदार हमें अदा करना चाहिए था जिसकी उन्होंने तवक्को की थी वो हमने करके दिखाया है, कि वो अफगानिस्तान के तालिबान को मुज़ाकरात की मेज पर ले आए हैं। और लेकिन ये नहीं है कि हम उसमें कोई गारंटर्स हैं या हमने बैठ के कोई मुआहदा लिखा है या लिखवाया है, ये दोनों मुल्कों के दरमियान में उनके ऊपर हमने छोड़ दिया है कि ये तालिबान और ये आप जाने और वो जाने, जो मुआहदा आपने करना है उनको जहाँ जहाँ रुकावटें पैदा हुई हैं तो वो हमने हल किए। तो जाहिर है कि एक बहुत बड़ा मसला था अमरीका के लिए, एक बहुत बड़ी जंग थी, और जिससे निकलने के जो इम्कानात हैं वो बिल्कुल अब रोशन हो गए हैं, तो उसमें पाकिस्तान का तो बुनियादी
जी। इसको और एक पर्सपेक्टिव में भी देखा जा रहा है कि अमरीका ये बावर करा रहा है कि दोनों मुल्क जो हैं वो रिस्ट्रेंट शो करें, और अमरीका का इंटरेस्ट दोनों मुल्कों के साथ है, सो इसलिए वो अगर दुश्मनी के बजाय एक दोस्त के दोस्त मुल्क की हैसियत से एक दूसरे से बिहेव करें। योगेंद्र यादव साहब, आपको अपने प्रोग्राम में जाना है, तो मैं एक ही सवाल में आपसे दोनों जावियों पर ये बात करना चाहूँगा। बायलिटरल ताल्लुकात, इसको भी देखिएगा, $3 बिलियन की एक डील सिक्योर की है प्रेसिडेंट डोनाल्ड ट्रंप ने, असले आ जाएगा भारत को। इसके अलावा उन्होंने भारत के इन्वेस्टर्स को अमेरिका में इन्वेस्टमेंट के लिए दावत दी है, और एक रेफरेंस भी दे रहे थे कि बड़ी इन्वेस्टमेंट $1 बिलियन से ज़्यादा की जो है वो एक इवन इंडिविजुअल कर सकते हैं वहाँ पर। दूसरा ये कि राइट्स के रेफरेंस में, ये ऐसे वक्त में दौरा है जब दिल्ली के अंदर 10 कैजुअलिटीज़, 10 हलाकतें हो चुकी हैं, क्या इम्पैक्ट हो रहा है, क्या इमेज जा रहा है एक विजिटिंग प्रेसिडेंट के ऊपर, गेस्ट के ऊपर, दुनिया के ऊपर, और भारत के अपने लिए इस बात की क्या अहमियत है?
गेस्ट के ऊपर क्या असर जा रहा है वो तो खैर मैं नहीं बता पाऊंगा, क्योंकि ट्रंप साहब का दिलो दिमाग क्या है तो दुनिया में कोई नहीं समझ पाया शायद अब तक, कम से कम मैं तो नहीं समझ पाऊंगा। जो बाकी देश दुनिया में जो असर जा रहा है इस तरह की खबर का, वो बहुत अच्छा यकीनन नहीं है। अमेरिका का प्रेसिडेंट हिंदुस्तान में आया है, सारी दुनिया का ध्यान हिंदुस्तान पे है, और उस वक्त नेशनल कैपिटल में इस किस्म के बिल्कुल कम्युनल वायलेंस हो रहा है। ये शुरू हुआ 2 दिन पहले, उनके आने से 1 दिन पहले शुरू हुआ, जबकि पुलिस में और जो सिटीजनशिप कानून बना है उसके खिलाफ कुछ प्रोटेस्टर्स के बीच में आपस में झड़प हुआ। लेकिन कल का दिन आते आते मामला बदला और वो बिल्कुल एक दो कम्युनिटीज आमने सामने हो गई। आज तीसरा दिन है, होते होते हालात और ज्यादा बिगड़े हैं दिल्ली में, और ऐसा लगता है कि वहाँ जैसा दिल्ली में 1984 में हुआ था, 1984 में, जबकि सिखों के खिलाफ इस किस्म के दंगे हुए थे, या गुजरात में 2002 में हुआ था, कुछ वैसा दिल्ली के एक छोटे इलाके में जो नॉर्थ ईस्ट दिल्ली है वहाँ कुछ ऐसा हो रहा है। आज की खबर कहती है कि वहाँ मुस्लिम्स को टारगेट करके वायलेंस हो रहा है, तो जाहिर है इंडिया के लिए बहुत अच्छी खबर नहीं है, और कम से कम ये इमेज इंटरनेशनल प्लेन पे इंडिया की डेमोक्रेसी को, इंडिया का सेकुलर रिकॉर्ड को मजबूत नहीं करती।
योगेंद्र जाधव साहब, बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया, आपको अपने टेलीविजन प्रोग्राम के लिए जाना है, आपका बेहद शुक्रिया। और इससे पहले कि हमसे फेसबुक के जो व्यूवर्स हैं उनसे इजाजत से बताते चलें कि हमें डॉक्टर सैयद खान ने ज्वाइन किया, सीनियर रिसर्च फेलो विद केटो इंस्टीट्यूट, डॉक्टर रसूल बख्श रही साहब हमारे साथ हैं। भारत के दौरे का जिक्र हमारे मौजू का हिस्सा है, सदर डोनाल्ड ट्रंप वहाँ पर मौजूद हैं, $3 बिलियन की एक आम डील जो है वो हुई है दोनों मुल्कों के दरमियान, मजीद क्या टेंजिबल है, क्या काबिल जिक्र है, अपने दोनों पैनल से बात करते हैं। फेसबुक के व्यूवर्स के लिए बस इतना ही, रेडियो के सामने हमारे साथ मौजूद रहेंगे, एक ब्रेक लेते हैं जी, एक ब्रेक।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज पर।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम में जहां रंग में हूँ असद हसन, और प्रोड्यूसर रंजन मेरल गिल, मिशा रुबेंस्की हमारे इंजीनियर हैं। बात हम कर रहे हैं सदर डोनाल्ड ट्रंप के भारत के दौरे के ऊपर, भारत के अंदरूनी जो हालात हैं, दिल्ली के अंदर मुतनाज़ शहरियत का बिल, उसके खिलाफ एहतजाज का तीसरा रोज़, और सिक्योरिटी फोर्सेज के साथ झड़पें, कम अज़ कम 10 अफराद जो है वो हलाक हो चुके हैं। ये सब कुछ ऐसे वक्त में हो रहा है जब एक डिग्निटरी जो है वो मुल्क का विजिट कर रही है, और उनको मुल्क की एक शाइनिंग इंडिया की एक पिक्चर जो है वो भी दिखाई जा रही है, दोनों मुल्कों के दरमियान ताल्लुकात बेहतर होते नजर आते, डील्स हो रही हैं। लेकिन इस पस मंजर में प्रेसिडेंट डोनाल्ड ट्रंप ने कोई डायरेक्ट बात तो नहीं की है, जब उनसे सवाल भी किया गया तो उन्होंने सिर्फ ये जरूर कहा कि हमने मजहबी आजादियों के पस मंजर में मेरी बात हुई है प्राइम मिनिस्टर नरेंद्र मोदी के साथ। सो अमरीका के सदर से ये वहां पर तवक्को भी की जाती है, सिविल सोसाइटी हो या राइट एक्टिविस्ट हो, ये समझते हैं कि अमरीका का एक रसूख है, और इंसानी आजादियों की बात हो, मजहबी आजादियों की बात हो, तो अमरीका को इस पर बोलना चाहिए है, उन्होंने वहां पर भी बोला है। दूसरा जो अनएक्सपेक्टेड शायद नहीं था वो, उन्होंने कश्मीर पे भी बात की है, और फिर पाकिस्तान की भी तारीफ की, और पाकिस्तान को एक अहम दोस्त मुल्क के तौर पे वहाँ पे बयान किया है। ये भी साथ साथ जरूर कहा है कि किसी भी तरह की जो सरहद पार टेररिज्म है उसको डिस्करेज करने के लिए भारत और अमेरिका एक पेज में हैं। अपने आप को रेजोनेट किया है कि अमरीका को किस तरह के चैलेंजेस का सामना होता है, खासतौर पर मेक्सिको की सरहद के ऊपर। सो ये चीज़ बहुत जोश दिलाने वाली थी वहाँ पर ऑडियंस को भी, और ऑफकोर्स भारत के जो ऑडियंस है पूरी, उनके लिए भी। डॉक्टर सैयद खान हमारे साथ हैं, डॉक्टर रसूल बख्श रईस साहब हमारे साथ हैं, और हमें प्रोफेसर वकार हमें ज्वाइन कर रहे हैं यूनिवर्सिटी ऑफ नॉर्थ टेक्सास से, उनकी वाबस्तगी कम्युनल राइट्स और इंटरनल जो इश्यूज होते हैं खासतौर पर उसके ऊपर उनकी तवील ریسرچ ہے. ڈاکٹر سحر خان آپ بتائیے گا, $3 بلین پریزیڈنٹ ڈونلڈ ٹرمپ نے آرم ڈیل میں جو ہے وہ سائن کی ہے بھارت کے ساتھ, کتنی قابل ذکر ہے؟ اور اس کے علاوہ امریکہ کے نقطۂ نظر سے اس دورے میں کیا کچھ حاصل کیا گیا ہے؟
بہت بہت شکریہ آپ نے مجھے اپنے پروگرام میں بلایا. یہ ہے تو میں سمجھتی ہوں کہ کافی امپورٹنٹ ڈیل. امریکہ کا ہمیشہ اچھا تعلقات رہے ہندوستان کے ساتھ. بس ابھی ٹرمپ ایڈمنسٹریشن کے اندر پچھلے 3 سال سے ذرا ٹینشن رہی ہے, لیکن انڈیا جو ہے وہ امریکہ کا 8th بڑا پارٹنر ہے ٹریڈ میں. تو ایک میرے خیال میں ایک لاجیکل بات ہے کہ اگر صدر ٹرمپ انڈیا گئے ہیں تو پھر ٹریڈ ٹاکس شروع ہوں گے اور ٹیرف کے اوپر بات چیت ہوگی, اور ایسی بات چیت ہوگی کہ جو ٹینشن پچھلے 3 سال سے ہوئے ہیں وہ ان کو کیسے ختم کیا جائے. تو اس لحاظ سے آئی تھنک یہ ایک لاجیکل بات ہے. جہاں تک یہ ڈیل جو ابھی ڈیل کی بات ہو رہی ہے, آئی تھنک اس کا گول لائک مین گول ہے ایسا کہ صدر ٹرمپ کے لیے بھی فائدہ مند ہو اور پرائم منسٹر مودی کے لیے بھی ہو. اب صدر ٹرمپ کے لیے یہ الیکشن سال ہے, اب وہ اپنے بیس کو دکھانا چاہتے ہیں کہ وہ ایک اسٹیٹس مین ہیں, وہ انڈیا جا رہے ہیں جو امریکہ کا ایک بہت بڑا ٹریڈ پارٹنر ہے اور ان کے ساتھ وہ ڈیل کر سکتے ہیں, اور اگر یہ ڈیل کامیاب رہی تو یہ ان کے بیس کے لیے خاص طور پہ بہت کامیابی کی بات ہوگی اور ایسی بات ہوگی جس پہ وہ فخر کر سکتے ہیں کہ جو ٹینشن ہے وہ میں نے ختم کیا.
پاکستان کا وہاں پہ اس موقع پہ تعریف کرنا, وہ بالکل افغان امریکہ ڈیل کی جانب اشارہ کرتا ہے یا پاکستان کے ساتھ بھی کوئی سسٹینیبل ریلیشن شپ امریکہ چاہتا ہے اور اس خطے میں استحکام کا بھی ایک میسج دینا چاہ رہا ہو کہ دونوں ملک جو ہیں وہ کسی بھی طرح کی کشیدگی سے وہ دور رہیں, خاص طور پہ کسی آرمڈ کانفلکٹ سے؟ ڈاکٹر سحر
جی سوری ہم سے کہہ رہے ہیں بالکل دیکھیں بات یہ جہاں تک پاکستان کی بات ہے, اب میرے خیال میں انڈیا جو ہے وہ بہت کوشش کر رہا ہے اور صدر جو پرائم منسٹر مودی ہیں وہ کوشش کرتے رہیں گے کہ پاکستان کو بلیک لسٹ کیا جائے, اور چاہے وہ ایف اے ٹی ایف کی طرف سے ہو یا وہ کشمیر ایشو پہ ہو یا وہ دہشت گردی کے ایشو پہ ہو, تو ضرور یہ کوشش کرتے رہیں گے. لیکن آئی تھنک جو صدر ٹرمپ ہیں کیونکہ یہ الیکشن سال ہے ان کے لیے, یہ کوشش کر رہے ہیں کہ وہ ذرا ایشوز کو تھوڑا سا آئسولیٹ کریں. تو ابھی جیسے وہ انڈیا گئے ہیں تو یہ افغانستان کا ذکر نہیں کریں گے, نہ کشمیر کا ایسا ذکر کریں گے, صرف اس بات پہ فوکس کریں گے کہ جو ٹریڈ ہے وہ کیسے بڑھ سکتی ہے.
لیکن انہوں نے کشمیر کا ذکر کیا, صرف یہ ایک بار پھر اپنی وہ پرانا موقف دہرایا کہ میں سالسی کرانا چاہتا ہوں اگر پاکستان اور بھارت وہ چاہیں تو. ڈاکٹر رسول بخشی صاحب, آپ یہ فرمائیے گا اس پس منظر میں کہ یہ افغان سینٹرک ہے یا امریکہ سسٹینیبل ریلیشن شپ پاکستان کے ساتھ بھی زیادہ, خیر اس پہ آپ بات کر چکے. اب یہ جو انڈیا کے اندر انٹرنل سچویشن ہے, وہاں پہ 10 ہلاکتیں دلی کے اندر ہو چکی ہیں, پریزیڈنٹ ٹرمپ وہاں پہ موجود ہیں, ریلیجیس فریڈم کے اوپر انہوں نے ضرور بات کی ہے, سو کوئی دلی جو ہے وہ کوئی اثر لیتا ہوا نظر آتا ہے؟ یا جیسے ہم نے یوگیندر جادھو سے بھی پوچھا کہ دلی کا امیج کیا جا رہا ہے باقی دنیا کے اوپر, ایک سیکولر ایک فری سوسائٹی کا ایک تشخص ہے اس کا, اس کو نقصان پہنچ رہا ہے؟
لیکن جو کچھ آج کل ہندوستان میں ہو رہا ہے یا دنیا کے کسی ملک میں بھی ہوتا ہے کہیں چھپا نہیں رہ سکتا, اور سب لوگ جانتے ہیں اور ظاہر ہے کہ سوشل میڈیا سے ایک ایسا ذریعہ ملا ہے عوام کو کہ جو ریاست کی جانب سے اور جو فتایت پسند گروہ ہے ان کی جانب سے جب تشدد ہوتا ہے تو وہ اس کو ریکارڈ کر لیتے ہیں اور دنیا میں پھیلاتے ہیں. تو یہ جو کچھ ہو رہا ہے, اور یوگندر صاحب یہ بالکل واضح طور پر کہہ کے گئے ہیں کہ جس طرح سکھوں کے خلاف ایک مسیکر ہوا تھا 1984 میں, اور پھر گجرات میں جس طریقے سے مسلمانوں کو 10,000 مسلمانوں کو قتل کیا گیا تھا, اس قسم کے حالات دلی کے ایک علاقے میں اس وقت ہو رہے ہیں. تو ریاست کی طرح ہندوستان کی, تو ظلم کی بات یہ ہے کہ جو ہندوستان کی ریاست کے ادارے ہیں, پولیس ہے اور نیم فوجی دستے ہیں, جب وہ رائٹس کو ختم کرنے کے لیے آتے ہیں تو ہندوستان کی جو ہندو انتہا پسند ہے ان کے ساتھ مل جاتے ہیں, دونوں مل کے مارتے ہیں. جو باتیں میں نے سنی ہے, بی بی سی نے رپورٹ کیا ہے, یہ سب سے بڑی خبر تھی کہ وہ کچھ یہ بتا رہے تھے لوگ کہ جی پولیس والے تو بہت تھوڑے تھے اور وہ بول گیا تھے جو احتجاج کر رہے تھے, تو پولیس کی مدد کے لیے یہ جو بھارتیہ جنتا پارٹی کے اراکین ہیں اور جن میں کہ بہت اثر گر تنظیمیں ان میں شامل ہیں, تشدد کا ان کا ایک ریکارڈ ہے, تو وہ اس میں شامل ہو گئے ہیں اور وہ اس وقت قتل عام ہو رہا ہے اور میں نہیں سمجھتا کہ ہندوستان کی حکومت کچھ کرنے کے لیے تیار ہے, کیونکہ وہ مسلمانوں کو سزا دینا چاہتی ہے.
پروفیسر وقار احمد صاحب یونیورسٹی آف نارتھ ٹیکساس سے, پروفیسر صاحب آپ ہمارے ساتھ ہیں؟ جی بہت شکریہ پروفیسر وقار, آپ نے میں جوائن کیا ہے. یہ جو اس وقت دلی کے اندر ہو رہا ہے, اس کو کس کیٹیگری میں آپ دیکھیں گے؟ یہ بہت بڑا احتجاج ہے سول سوسائٹی کی جانب سے, صرف مسلم کمیونٹی کی جانب سے, اس کو کمیونل رائٹس کی کیٹیگری میں لائیں گے. 10 ہلاکتیں ہوئی ہیں, وہ بھی پریزیڈنٹ ڈونلڈ ٹرمپ جب وہاں پہ موجود ہیں. کیسے آپ اس کو ڈسکرائب کریں گے ساری سچویشن کو؟
دیکھیے ابھی ابھی دہلی میں الیکشن ختم ہوا ہے اور یہ دیکھا گیا ہے کہ حالانکہ بی جے پی کی ہار ہوئی ہے اور وہاں عام آدمی پارٹی کی جیت ہوئی ہے, پر بی جے پی کی جو ووٹ شیئر ہے وہ کم نہیں ہوئی ہے. حالانکہ اکانومی کی حالت کافی خراب ہے اور کافی جگہ پروٹیسٹ ہو رہے ہیں, سارے انڈیا میں پروٹیسٹ ہو رہے ہیں, شاہین باغ کے نام سے پروٹیسٹ ہو رہے ہیں, لیکن بی جے پی کی ووٹ شیئر کم نہیں ہو رہی ہے. 40% ووٹ پھر بھی ملی ہے. کانگریس نے لٹرلی دہلی میں الیکشن لڑا نہیں, اس کے وجہ سے بھی عام آدمی پارٹی کی جیت ہوئی ہے. پر عام آدمی پارٹی کی جو نیتا ہیں لیڈر ہیں وہ شاہین باغ کے ساتھ یا مسلمانوں کے ساتھ ایسے اوپنلی کولابوریٹ یا ان کے ساتھ سہانبھوتی جسے کہتے ہیں ہمدردی جتانے کے لیے نہیں پہنچے کہ ہاں یہ جو ہو رہا ہے میں آپ کے ساتھ کھڑا ہوں اور غلط ہو رہا ہے, ایسا کچھ اوپن سپورٹ نہیں کیا ہے. تو آپ کہہ سکتے ہیں کہ ایک سائلنس ہے. تو اس کے ختم ہونے کے بعد جو ہے یہ رائٹ شروع ہوئے ہیں, کافی برے سینز آئے ہیں. پولیس جو ہے اوپنلی رائٹرز کے ساتھ دیتے ہوئے دکھی ہے. آپ کو ایک یہ چیز یاد رکھنا ہوگا کہ دہلی میں, پرانی دہلی میں ہمیشہ بی جے پی اور آر ایس ایس کا بہت بڑا گڑھ رہا ہے. ہندوستان پاکستان پارٹیشن کے بعد بہت سارے جو لوگ پاکستان میں سفر کیے ہیں, پاکستان میں جو بھگتے ہیں, وہ دہلی میں آ کے ریفیوجی ہو کے رہے ہیں, اور ان کو وہ جو ٹراما ہے وہ کافی حد تک وہاں پہ وہ ریپیٹ کیا ہے. وہ آر ایس ایس جوائن کیے ہیں اور وہ انٹرینچڈ ہیں ان کے مینٹالٹی میں. تو آر ایس ایس کا تو ہمیشہ گڑھ رہا ہے ایک طرح سے. تو آج جو موقع ملا ہے وہ الیکشن ختم ہونے کے بعد, وہ احمد آباد ماڈل ریپیٹ کیا جا رہا ہے ایک حد تک. میں نے آج کچھ ویڈیوز بھی دیکھا جہاں پہ وہ مسجد کے اوپر کچھ لوگ چڑھ رہے ہیں اور جھنڈا لگانے کی کوشش کر رہے ہیں اور پولیس ساتھ میں کمپلیسٹ ہے. اس سے پہلے کچھ دن پہ کچھ ہفتے پہلے ہی جے این یو پہ اٹیک ہوئی ہے, جامعہ میں پولیس گھس لائبریری میں اندر جا کر بچوں کو مار رہی ہے. یہ سب ساری جو ہے ویڈیوز میں اوتھینٹک ویڈیوز میں اویلیبل ہیں دیکھنے کے لیے. تو پولیس بھی کمپلیسٹ ہے, انفیکٹ ساتھ دے رہی ہیں رائٹرز کے. تو یہ سارے پرابلمز جو ہے انفولڈ ہو رہے ہیں اور کوئی ایسا انسٹیٹیوشن نہیں ہے جو چیکس اینڈ بیلنس کریٹ کر سکے اور مودی کو ریلی, مودی اور سارے منسٹرز کو اور آر ایس ایس کو ریلی بک کر سکے. اور ٹرمپ کے جانے پہ یہ اور اس لیے ہو رہا ہے کیونکہ ٹرمپ وہاں پہنچ کے اس گورنمنٹ کو لیجیٹمائز کرتا ہے اور جا کے کہتا ہے کہ یہ ٹالرنٹ گورنمنٹ ہے, جہاں کہ پورے دنیا جانتی ہے کہ یہ انٹالرنس کی ایپیٹمی ہے. یہ انٹالرنس جو ہے ریپرزینٹ کرتی ہے یہ گورنمنٹ. یہ پرابلم, تو یہ موقع بن مل جاتا ہے آر ایس ایس کو ٹرمپ کے وزٹ پہ اوپنلی اسالٹ کرنا اور مار پیٹ کرنا, پیسفل پروٹیسٹ جو دلی میں چل رہے ہیں اس کو بریک اپ کرنا, اور اس امبیرسمنٹ جو چل رہا ہے پورے انڈیا میں پروٹیسٹ کے نام پہ اس کو توڑنے کی کوشش کرنا.
ڈاکٹر سحر خان, میں بہت سارے سوالات فیس بک کے اوپر بھی آئے ہیں, میں آپ کے سامنے رکھنا چاہتا ہوں. لوگ یہ پوچھ رہے ہیں کہ امریکہ ایک طرف تو چیمپئن بنتا ہے ہیومن رائٹس کا, مذہبی آزادیوں کا, تو وہ کہتے ہیں کہ پریزیڈنٹ ڈونلڈ ٹرمپ کو کشمیر کی یا دلی کے اندر خاص طور پہ ایک کمیونٹی کے خلاف جو ایکشنز لیے جا رہے ہیں, جو ویڈیوز وائرل ہو رہی ہیں, جو سوشل میڈیا پہ سارا کچھ آ رہا ہے, اس پہ کھل کے پریزیڈنٹ ڈونلڈ ٹرمپ نے بات کیوں نہیں کی ہے؟ کیا کہیں گی آپ؟
میں یہ کہوں گی کہ صدر ٹرمپ جو ہیں وہ یہ سمجھتے ہیں کہ یہ ایک ہندوستان کا ایک اندرونی معاملہ ہے, اور وہ یہی کہیں گے کہ وہ سمجھتے ہیں کہ ہندوستان کو وہ کرنا چاہیے جو ان کی نظر میں صحیح ہے, ہندوستان جو ہے ایک جمہوریت ہے اور اس کے اندر ٹینشنز ہیں, اور امریکہ کا جیسے کوئی سچ کام نہیں ہے کہ وہ کچھ اس میں انوالو ہوں.
لیکن اگر یہی سچویشن مذہبی آزادیوں کے پس منظر میں یا ہیومن رائٹس کے پس منظر میں یہی سچویشن اگر تبت کے اندر ہو, یہی سچویشن اگر کیوبا کے اندر ہو, تو پھر وہاں پہ بھی کیا اسی طرح کا رد عمل آئے گا؟
میرے خیال میں صدر ٹرمپ جو ہے اگر تبت میں اس طرح کی کوئی بات ہوگی تو وہ ضرور کہیں گے, کیونکہ آبویسلی چائنا کے ساتھ ایک رائیولری ہے جو ہندوستان کے ساتھ رائیولری نہیں ہے. اور پھر دوسرا یہ کہ جہاں تک کیوبا کی بات ہو, اگین کیوبا اور امریکہ کے تعلقات ہمیشہ جیسے ٹینشنز رہے ہیں, خراب رہے ہیں, تو اگر کیوبا کچھ بھی کرتا ہے وہ امریکہ,
مطلب تو وہی ہوا نا, لوگ تو پھر وہی کہہ رہے ہیں کہ یعنی ہیومن رائٹس کی یا مذہبی آزادیوں کی بات نہیں ہے, بات تو آپ نے انٹرسٹ کی ہے, انٹرسٹ پہلے آپ دیکھیں گے باقی بعد میں دیکھیں گے. سو پھر آپ اس میں چیمپئن نہیں کر سکتے, یعنی مورائلز کی بنیاد کے اوپر, اخلاقیات کی بنیاد کے اوپر آپ اس کو چیمپئن نہیں کر سکتے. آپ نے انٹرسٹ
پیپر نہیں چیمپئن کر سکتے, اور یہ امریکہ جو ہے عام طور پہ ہمیشہ ہی کہتا ہے کہ وہ ہیومن رائٹس کو آگے بڑھاتا ہے, لیکن اگر آپ حقیقت دیکھیں وہ بالکل سچ نہیں ہے. اور اگر آپ امریکہ کے اندر دیکھیں کہ ابھی کیا ہو رہا ہے, جو صدر ٹرمپ کی جو امیگریشن پالیسی ہے وہ کیا کر رہے ہیں لوگوں کے ساتھ, انہوں نے بچوں کو سیپریٹ کیا ہے فیملیز سے, انہوں نے لوگوں کو ڈیٹینشن کیمپس میں ڈالا ہوا ہے, پرائیویٹ پرزنز میں ڈالا ہوا ہے, یہ بھی ہیومن رائٹ وائلیشن ہے. تو صدر ٹرمپ جو ہے یہ خود اپنے ملک میں یہ کر رہے ہیں تو دوسرے ملکوں کو کیا بولیں گے؟ تو ڈیفینیٹلی یہ ایک ہپوکریسی ہے امریکہ کی, اینڈ آئی تھنک یہ اور واضح ہوتی جا رہی ہے, خاص طور پہ جب صدر ٹرمپ کی ایڈمنسٹریشن دوسرے ممالک کے اوپر خاموش رہتی ہے.
ڈاکٹر رسول بخشی صاحب, امریکہ ظاہر ہے اس کا ایک کلیم ہے دنیا کے اندر کہ یہاں سب سے زیادہ مذہبی اور انسانی آزادیاں ہیں, اور اس میں کوئی شک بھی نہیں, اگر اس کا موازنہ کریں گے تو بہت سارے ملکوں سے زیادہ ایک آئیڈیل سچویشن آپ کو یہاں پہ نظر آئے گی. باقی دنیا کو بھی وہ ایک طرح کے اس کے اپنے واچ ڈاگز ہیں, اس کے انسٹیٹیوشنز ہیں جن کی رپورٹ کو پھر دیکھ کے انالائز کر کے اسٹیٹ ڈپارٹمنٹ بھی پبلش کرتا ہے. تو امریکہ کی کیا ذمہ داری ہے, بنتی ہے مورلی, کہ اس پیرائے میں وہ ایک اصولی موقف کے ساتھ سامنے آئے؟
دیکھیے, کوئی خارجہ پالیسی میں کوئی اصولی موقف نہیں ہوتا, وہ فریب کاری ہوتی ہے کہ لفظوں کی مولا کاری اور سنہرے انداز میں, اچھے انداز میں باتیں کرنا, تو مفادات ہیں کہ یہ جو کیا امریکہ کی قیادت کو معلوم نہیں ہے کہ کشمیر کے اندر کیا ہو رہا ہے؟ سب معلوم ہے. اور جو اس پرتشدد واقعات جو عیسائی اقلیت ہے اور خصوص طور مسلمان اقلیت ہے اور دلیت ہے, ان کے خلاف ہوتے رہتے ہیں. یہ سارے ڈاکومنٹڈ ہے, آپ جو اسٹیٹ ڈپارٹمنٹ کی ایک ہیومن رائٹس رپورٹ ہے ان میں آپ دیکھ سکتے ہیں, ہیومن رائٹس واچ کی رپورٹس موجود ہیں, لیکن وہ بات کیوں نہیں کرتے؟ اس لیے کہ جو ریاستی مفادات کا تقاضا ہے وہ یہ ہے کہ خاموشی اختیار کریں, اور سفارتکاری کے آداب میں سے کہ جب کسی ملک میں جاتے ہیں تو اس کے خلاف بات نہیں کرتے. یہ وہ جگہ نہیں ہے جہاں کہ ہم توقع رکھ سکتے تھے کہ ڈونلڈ ٹرمپ صاحب بات کریں گے, لیکن چونکہ اس وقت ان کی نظر امریکہ کی نظر بھارت کی بڑھتی ہوئی مارکیٹ کے اوپر ہے اور وہاں کے جو اقتصادی امکانات ہیں ان پر ہے, تو وہ پھر یہ انسانی حقوق اور اخلاقیات یہ سب چیزیں پیچھے دھکیل دی جاتی ہیں, ان کی کوئی اہمیت نہیں ہوتی.
جی پروفیسر وقار احمد صاحب, آپ اسی پہ اب اپنی رائے دیجیے گا. یہ خاص طور پہ دلی جہاں پہ آپ نے ایک الیکشن کا حوالہ دیا ابھی ریسنٹ لیجسلیٹو اسمبلی کا, وہاں پہ کلین سویپ کیا ہے وہاں پہ آلموسٹ اس نے عام آدمی پارٹی نے, تو یہ پالیٹکس میں یا پولیٹیکل چوائس میں یہ چیزیں ٹرانسلیٹ ہو رہی ہیں یا یہ محض عام آدمی پارٹی کی پرفارمنس تھی؟ اور یہ جو کیجویلٹیز ہیں یہ نہ صرف دلی میں بلکہ پورے بھارت میں جس طرح کا ریئیکشن آیا ہے, نہ صرف مسلمان کمیونٹی سے بلکہ سول سوسائٹی سے, اسٹوڈنٹس کی جانب سے, یہ نئی دلی کو مجبور کر سکتا ہے کہ وہ اپنے اس پوزیشن کے اوپر اور سی اے اے کے اوپر اپنی جو ان کا سٹینس ہے اس سے وہ تھوڑا پیچھے ہٹے؟
دہلی کی جو گورنمنٹ ہے اس کی پاور بہت لمیٹڈ ہے, وہ پولیس کو کنٹرول نہیں کرتی, وہ ایک یونین ٹیریٹری ہے, پولیس جو ہے وہ ڈائریکٹلی سینٹرل گورنمنٹ کے کنٹرول میں ہے.
صحیح.
تو اس لیے عام آدمی پارٹی پولیس کو بھی کنٹرول نہیں کر سکتی, تو یہ ایک مسئلہ ہے. تو وہاں الیکشن جیت کر کے بھی عام آدمی پارٹی ایکچولی پولیس کو کنٹرول نہیں کر سکتی, تو یہ ایک مسئلہ ہو جا رہا ہے.
जहाँ तक आपने जो वर्ल्ड ऑर्डर का क्वेश्चन पूछा है उसमें मैं ये कहना चाहूंगा कि लिबरल वर्ल्ड ऑर्डर कोलैप्स कर चुका है इस वक्त. लिबरल वर्ल्ड ऑर्डर एग्जिस्ट करता ही नहीं है ब्रेक्सिट की वजह से और डोनाल्ड ट्रंप की इलेक्शन की वजह से लिबरल वर्ल्ड ऑर्डर एग्जिस्ट ही नहीं करता. तो कहना कि वो ह्यूमन राइट्स और इक्वालिटी बिफोर लॉ और हर मजहब का इक्वल पोजिशन, पर यह भी नहीं कहा जा सकता कि पर्टिकुलरली डोनाल्ड ट्रंप इस्लामोफोब है, क्योंकि सऊदी अरेबिया से बहुत अच्छी दोस्ती है डोनाल्ड ट्रंप की और सऊदी अरेब टर्की से भी ठीक ठाक ही रिलेशन है. पर्सनल लेवल पे कुछ कटपट थोड़ा बहुत हो सकता है पर ऐसी कोई मेजर दुश्मनी नहीं है. ऐसा कोई ब्लड फ्यूड नहीं है पर लिबरल ऑर्डर स्टैंड नहीं करता. और पर्सनल मामला भी है, जैसे ओबामा को बहुत अच्छा रिसेप्शन मिलता था पूरी दुनिया में, ट्रंप को नहीं मिला, इंडिया में मिला है पहली बार. मोर देन 100,000 लोग जो हैं वो स्टेडियम में मोदी ने इकट्ठा कर दिया ट्रंप को, तो उनके लिए बहुत फक्र बात हुई ट्रंप के लिए, तो उन्होंने काफी इंजॉय किया. तो थैंक यू कह रहे हैं एक तरह से, तो वो तो बात उठाएंगे नहीं वहाँ पे ह्यूमन राइट्स वायलेशन का. और अमेरिका में इंडियंस जो है वो बहुत रईस कम्युनिटी है, तो ट्रंप ये भी सोच रहे हैं कि आने वाले इलेक्शन में अच्छी डोनेशन मिल सकती है. ट्रेडिशनली इंडियंस जो है हमेशा डेमोक्रेट्स को वोट किए, तो शायद रिपब्लिकन्स को वोट करें बिकॉज ऑफ दिस कनेक्शन. हालांकि इलेक्टोरली बहुत डिफरेंस मेक करेगा ये शायद नहीं लगता, पर शायद मॉनेटरीली अगर कुछ पैसे इलेक्शंस की तरफ जाए तो वो शायद फायदेमंद हो सकता है. तो ये कैलकुलेशंस, बट मोस्टली एक इज्जत की बात है कि एक 100,000 लोग जो हैं स्टेडियम में उन्हें वेलकम करने आए दुनिया में, और कहीं ऐसी
रिसेप्शन नहीं मिली है. एक एक मिनट में डॉक्टर सुलभ साहब आपको और डॉक्टर सैयद खान साहब आपको देना चाहूंगा. ये इन्होंने बड़ा एक अच्छा नुक्ता प्रोफेसर वकार ने कहा है वर्ल्ड ऑर्डर के पस मंजर में, कि जो लिबरल एस्पेक्ट्स थे या लिबरल पॉइंट ऑफ व्यू था वो एग्जिस्ट नहीं करता है वर्ल्ड ऑर्डर के अंदर. मेरा सवाल मैं इस तरह से फ्रेज करूंगा कि इट सेल्फ क्या वर्ल्ड ऑर्डर भी एग्जिस्ट करता है या नहीं, और अगर करता है तो क्या वो लिबरल है, क्या वो बिल्कुल ही किसी एक इकाई के मफाद के ऊपर बेस्ड है, या दुनिया में मुख्तलिफ चूंकि ताकत के मराकज बन चुके हैं तो अब वर्ल्ड ऑर्डर जो है वो इतना इफेक्टिव नहीं है. डॉक्टर सहर,
मेरे ख्याल में लिबरल वर्ल्ड ऑर्डर जो है वो खत्म तो नहीं हो चुका कम्प्लीटली, लेकिन डेफिनेटली उसमें टेंशन है और वो कमजोर होता जा रहा है. लेकिन लिबरल वर्ल्ड ऑर्डर के भी दो हिस्से हैं, एक तो इकोनॉमिक हिस्सा है जो अभी कायम है वर्ल्ड बैंक और IMF के थ्रू, और एक जैसे एक सियासी हिस्सा है जिसमें जमहूरियत यानी डेमोक्रेसी प्रमोशन को किया गया है. अब आई थिंक चैलेंज ये है कि जो जैसे लोग जैसे वजीर आजम मोदी और सदर ट्रंप जैसे लोग इलेक्ट हुए हैं, और हम दुनिया में देखते आ रहे हैं कि जैसे एक राइट विंग पॉपुलिज्म जो है वो बढ़ती जा रही है, तो आई थिंक चैलेंज लिबरल वर्ल्ड ऑर्डर का ये है कि ये कैसे हुआ है डेमोक्रेसी को, और इस तरह की चीजों को कैसे चैलेंज किया जा सकता है. क्योंकि ये भी चीज भूलनी नहीं हमें चाहिए कि हिटलर जैसे लोग जो थे वो इलेक्ट हुए थे, तो ये अभी भी एक बहुत बड़ा चैलेंज है वर्ल्ड ऑर्डर के लिए. लेकिन मैं ये कहूंगी कि इकोनॉमिक हिसाब से लिबरल वर्ल्ड ऑर्डर एज सच खत्म ही हुआ है, लेकिन डेफिनेटली कमजोर है, और डेफिनेटली वॉशिंगटन DC में तो बहुत बातचीत हो रही है लिबरल वर्ल्ड ऑर्डर के बारे में कि अब अमरीका की ताकत कैसी है और अमरीका को भी कैसे अपने आप को बदलना चाहिए अहम रहने के लिए इस चेंजिंग ऑर्डर में.
डॉक्टर रसूल बख्शी साहब, लास्ट मिनट वर्ल्ड लिबरल वर्ल्ड ऑर्डर,
इसको हम ब्लैक एंड व्हाइट नहीं दे सकते कि कौन सा कैसा है, लेकिन यह है कि उसमें सारे रंग मौजूद हैं, और देखा जाता है कि जो गालिब रुझानात हैं इस वक्त क्या है, और वो देखते हैं कि आलमी तौर पर तो देखते हैं कि रियासतों के अंदर किस किस्म की जो पोलिटिकल इकानमी है वो तरतीब दी जा रही है. तो अभी तक तो वो न्यू लिबरलिज्म ही है कि जी मार्केट फोर्सेज और जो प्राइवेटाइजेशन, देखिए बड़ी बड़ी जो हमारी रियासतें हैं चीन है हिंदुस्तान है तक की जजी ममालिक में वो ये नजरिया अख्तियार कर चुके हैं, तो जो बाकी नजरियात थे वो इतना गालिब नहीं रहे. लेकिन ये नहीं है कि लिबरलिज्म खत्म हो गया, लिबरलिज्म की एक रिफॉर्म है
वर्ल्ड ऑर्डर जो बेसिकली जिसको चैंपियन करता है.
मैं देखिए कि मैं नहीं समझता कि आप जो जो कंजर्वेटिव फोर्सेज है उनको आप इस वक्त जा सकते हैं कि देखो वो लिबरल नहीं है, तो उसमें शेड्स हैं. और दोनों पार्टियों में, अमेरिका हो डेमोक्रेटिक रिपब्लिकन या बर्तानिया में या जर्मनी में, हर जगह के ऊपर ट्रेंड इस वक्त यह है कि जो जरा कदामत पसंद तबकात है कम्युनिस्ट पस्ती के हवाले से, वतन पस्ती के हवाले से, वो ज्यादा गालिब नजर आते हैं।
जी बहुत शुक्रिया डॉक्टर रसूल बख्श साहब, आपने हमें ज्वाइन किया। डॉक्टर सहर खान सीनियर रिसर्च फेलो विद केटो इंस्टीट्यूट हमारे साथ थी, आपका भी बेहद शुक्रिया। और प्रोफेसर वकार अहमद नॉर्थ टेक्सस यूनिवर्सिटी से, आपका भी हम शुक्रिया अदा करते हैं कि आपने हमें ज्वाइन किया। पाकिस्तान की सियासत पर बात करें, ये हमें ज्वाइन कर रखे हैं मेजर ताहिर इकबाल साहब, मेंबर नेशनल असम्बली, और पाकिस्तान तहरीक इंसाफ से इफ्तिखार चौधरी साहब हमारे साथ हैं, पार्टी के तर्जुमान हैं। एक ब्रेक के बाद बात करते हैं।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहां रंग में हूं असद हसन और प्रोड्यूसर अंजुम हेरल गिल, मिशा डुबिन्स्की हमारे इंजीनियर हैं। बात हम करेंगे पाकिस्तान की सियासत के ऊपर, और ये सियासत इस वक्त खास तौर पे मुल्क की जो दो बड़ी सियासी जमातें हैं, एक हुक्मरान जमात पाकिस्तान तहरीक इंसाफ और एक अपोजिशन जमात पाकिस्तान मुस्लिम लीग नवाज, दोनों के दरमियान जो कजिया है वो साबिक वजीर अजम मियाँ नवाज शरीफ उनकी जमानत में तोसी करने या ना करने से मुतालिक है। पंजाब हुकूमत ने आज फैसला ये किया है कि नवाज शरीफ साहब की जो इलाज की घर से बाहर भिजवाने के लिए उनको जो मोहलत दी गई थी उसमें तोसी ना की जाए। इस हवाले से तोसी के लिए नवाज शरीफ साहब की दरख्वास्त जो है वो मुस्तरद कर दी गई है। ये फैसला पंजाब काबीना के इजलास में किया गया। दूसरी जानब पाकिस्तान मुस्लिम लीग नवाज, उनका मौकफ ये है कि ये उनको हुकूमत ने बाहर नहीं भिजवाया था, अदालत ने इलाज की घर से भिजवाया था, और जब तक इलाज नहीं मुकम्मल होता उनका ये पूरा इस्तेहकाक है कि वो बाहर रह के अपना इलाज करा सके। आपको मालूम है कि उनको मुख्तलिफ मुकदमात के अंदर सजाओं का सामना है और वो पाबंदी सलासल थे जब उनको मुल्क से बाहर भिजवाया गया। मियां शहबाज शरीफ साहब सबक वजीर आला और पार्टी के सदर, वो उनके जमानती थे, लेकिन इस वक्त वो भी उनके साथ हैं। इस वक्त ये मामला जो है वो मीडिया के ऊपर सबसे ज्यादा जेर बहस है। वाकईतन इसकी अहमियत है या पीटीआई की गवर्नमेंट को किसी और जानब ज्यादा फोकस होना चाहिए, वो अपनी परफॉर्मेंस की तरफ और अपनी गवर्नेंस की तरफ जो है वो तवज्जो दे, या सिर्फ इस तरह की पॉलिटिक्स जो है वो कितना ड्रैग करती रहेगी असल मामलात को, और उसके बदले में दोनों पार्टियों को क्या क्या कीमत चुकाना पड़ेगी, दोनों पार्टियों के रहनुमाओं से ये सवाल करते हैं। हमारे साथ हैं मेजर ताहिर इकबाल साहब, नेशनल असम्बली के मेंबर मुस्लिम लीग नवाज के रहनुमा, और इफ्तिखार चौधरी साहब पीटीआई के तर्जुमान हैं और सीनियर रहनुमा हैं। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। ताहिर इकबाल साहब, आप फरमाइएगा, 8 हफ्तों के लिए बुनियादी तौर पे वक्त दिया गया था मियां नवाज शरीफ साहब को, और अब पंजाब हुकूमत कहती है कि 16 हफ्ते गुजर चुके हैं, उनको वापस आ जाना चाहिए। उनकी हेल्थ के बारे में अपडेट्स क्या हैं, और एक पोलिटिकल लीडर की हैसियत से मॉरली क्या ऑब्लिगेशंस हैं उनके ऊपर, कि अगर सजाएं हैं तो उनको किस तरीके से फेस करना है, जिनको वो समझते हैं कि ये विक्टिमाइजेशन है, तो उसके लिए तो एक और करिश्मा और करेक्टर चाहिए ना, जिसको जिसके साथ खड़ा होना चाहिए है। अब इलाज की घर से हैं, रहेंगे, वापस आ जाएंगे, अब अगर तौसी नहीं हुई तो क्या होगा?
बिस्मिल्लाह रहमान रहीम। देखिए जी, बात ये है, सबसे पहले मैं ये कहना चाहूंगा, वेरी काइंड ऑफ यू फॉर टेकिंग मी ऑनलाइन।
वेलकम।
बात ये है कि ये मामला जो पहले, आज अगर इन्होंने फैसला किया है कि जी हमने उनको फर्दर एक्सटेंशन नहीं देनी, तो जाते हुए भी इनके बहुत सारे दोस्तों ने पहले खुद कहा था, इवन द प्राइम मिनिस्टर साइड के जाना चाहिए इलाज के लिए, और फिर जब वो चले गए तो अदालत ने उनको इजाजत दी, यहां तक कि उनको नैब की प्ली भी हुई कि नहीं जी ये नहीं होने, पर दैट प्ली वॉज रिजेक्टेड, और उसके बाद मियां नवाज शरीफ साहब को बाहर जाने की इजाजत दी गई। इसमें कोई शक की बात नहीं कि 8 हफ्ते की इजाजत मिली, लेकिन मेरी अपनी जाति भी है कुछ इन्फॉर्मेशन, ही इज नॉट वेल। अब मैंने कई दफा टीवी प्रोग्राम पे सीनियर डॉक्टर्स को सुना है, इनके अपने डॉक्टर्स को सुना है, जिन सब ने उस वक्त कहा कि वाकई वो काफी बीमार हैं और उनका सीरियस इलाज होना चाहिए, और यहां तक भी मैंने सुना है कि हेल्थ इज सो डेंजरस, ही कैन कोलैप्स एनी टाइम समवेयर। सो अगर वो इलाज करवा रहे हैं वहां फिर घूम रहे हैं, अब डॉक्टर अगर उनको इंसिस्ट करते हैं कि आप बाहर, क्योंकि एज इफ यू कीप सिटिंग इन योर रूम होल डे तो मेंटली आप और बीमार होते हैं, आपसे थोड़ा बहुत अगर बाहर निकले भी हैं तो खुदा रहा समझने की कोशिश करें, इट इज इंस्ट्रक्शन ऑफ द डॉक्टर। और साथ ही कोर्ट का अगर ऑर्डर ये गौर से पढ़ेंगे तो उन्होंने कैटेगरी के लिखा हुआ है कि अगर ये जा रहे हैं और इनका इलाज होता है और ये ठीक नहीं होते کہ ان کی جو سٹے ہے وہ ایکسٹینڈ کیا جا سکتا ہے اینڈ ہی کین آسک فار ایکسٹینشن. میری درخواست ان سے ہے یہ جو کابینہ ہے برائے مہربانی تھوڑا سا کوئی انسانی حقوق بھی ہوتے ہیں کوئی. آپ دیکھیں جب عمران خان صاحب الیکشن کے دوران گرے تھے تو میاں صاحب نے 3 دن جو ہے سب سے پہلے پہنچے اس کو دیکھنے کے لیے اور 3 دن اپنی کمپین بند کی. انسانی وہ لحاظ ہے جو عزت ہے ایک دوسرے کی. اور میں اب بھی کہوں گا کہ خدا را پی ٹی آئی والے سمجھنے کی کوشش کریں, ایسی روایات نہ قائم کریں کیونکہ پولیٹیکل لیڈرشپ نے آپس میں ہمیشہ مل کے چلے, چاہے وہ اپوزیشن میں ہے گورنمنٹ میں ہے. گورنمنٹوں کو چلانے کے لیے آپس میں اتحاد اور اتفاق بہت ضروری ہے. تو اگر اس طرح کی یہ کمنٹ اگر ان کو زیادہ ہے تو کورٹ نے یہ بھی کہا, ابھی پھر کورٹ ان کو کہا کہ آپ پلی نہیں ڈال دیں, اگر آپ سمجھتے ہیں کہ ہم نے جو اجازت دی ہے وہ غلط ہوئی ہے تو پلی دوبارہ ڈال دیں یہ لوگ. لیکن اگر کورٹ نے ان کو اجازت دی ہوئی ہے تو کائنڈلی ان کو چاہیے کہ کابینہ اس طرح کے فیصلے نہ کرے. اگر چاہتے ہیں تو کورٹ میں چلے جائیں, جا کے ان کو بولیں کہ نہیں ان کو واپس بلوائیں آپ.
میں چودھری صاحب سے پوچھ لیتا ہوں,
میں نے بھی کہا میاں صاحب پہلے آئے ہیں ان کو پتا تھا کہ میں پاکستان لینڈ کروں گا مجھے جیل میں دھکیل دیا جائے گا اور میری بیٹی کو بھی, لیکن انہوں نے ہمت کی ایز اے لیڈر, انہوں نے شو کیا کہ میں پارٹی کا لیڈر ہوں پاکستان کا لیڈر ہوں. وہ پاکستان آئے اور انہوں نے سزائیں بھگتی, 112 پیش کیا بھگتی انہوں نے, ہر 10 دن کے بعد ان کی پیش کی. اور اب بھی ان کا کہنا ہے کہ جس دن میں ڈاکٹر نے مجھے کلیئر سرٹیفکیٹ دے دیا میں واپس آؤں گا پاکستان اور میں سارے کیسز کی جو ہے وہ اپنے طور پہ فیس کروں گا اور جو بھی حالات ہوں گے میں فیس کرنے کے لیے تیار ہوں. تو ہمیں اس وقت یہ نہیں سوچنا چاہیے کہ بھائی اس کو پکڑ کے بند کر دو, اس کے اندر یہ اچھی روایات نہیں ہے.
میں پوچھتا ہوں افتخار چودھری صاحب سے, افتخار چودھری صاحب میاں نواز شریف صاحب علاج کی غرض سے گئے, آپ کی پارٹی بہت کنفیوز نظر آئی پرائم منسٹر صاحب سمیت, ایک طرف پینک نظر آیا کہ پتہ نہیں کچھ ہونا جائے جلدی جلدی بھیج دیا جائے, بھیج دیا گیا تو پھر پرائم منسٹر صاحب سمیت سب تشکیک میں مبتلا ہو گئے کہ پتہ نہیں وہ رپورٹیں ٹھیک تھیں یا نہیں, اور پھر ٹانٹ بھی کیے طنز بھی کیا. سو اب اگر وہ وقت گزر چکا ہے تو آپ خود ایکسٹینشن دیں گے یا عدالت کی طرف سے یہی ایکسٹینشن آئے گی, ایک بات. اور دوسری طرف یہ جیلوں میں رکھنے سے فائدہ کیا جب آپ کے زیر کہنا چاہیے سرپرستی جو ادارے ہیں بھلے وہ اٹانومس ہیں لیکن ظاہر گورنمنٹ کا حصہ ہیں, وہ کوئی ایک ایسا کیس نہیں بنا پا رہے جہاں پہ وہ سزائیں دلوا سکیں, ان کے پاس ایویڈنس نہیں ہے. شاید خاقان عباسی صاحب کی آج ہی کے دن جو ہے وہ ضمانت ہو چکی ہے, احسان اقبال صاحب کی ضمانت ہو چکی ہے, کیس مقدمات دوسری جانب ویک ہیں بظاہر. کیا کہیں گے آپ, یہ کنفیوژن ہے انکمپیٹنسی ہے اور کیوں ہے؟
بسم اللہ الرحمن الرحیم, وائس آف امریکہ سب سے پہلے تو آپ کا شکریہ.
آپ کا شکریہ.
اور میں نے افتخار صاحب کو بڑے غور سے سنا. دیکھیں آج کیبنٹ کا یہ ہمارا 26th اجلاس تھا اور ظاہر ہے میاں نواز شریف صاحب کی یہاں سے جانا اور اپنے ضمانتی جنہوں نے ضمانت دی ان کو بھی ساتھ لے جانا جو کہ لیڈر آف دی اپوزیشن ہے, تو یہ پاکستان کے لیے ایک مسئلہ تو ہے نا جی. گرچہ عوام کے لیے اب وہ لوگ مسئلہ نہیں رہے, نہ ہی عوام کی وہ یادداشتوں میں ہیں, لیکن یہاں سے وہ ضمانت پہ گئے تھے اور ایک سزا یافتہ مجرم کو یہاں پہ جب ضمانت ملی تو بنیاد یہ تھی کہ بھئی میڈیکل بنیاد, اور میڈیکل بنیاد پہ ظاہر ہے انسان کو خیال تو کرنا پڑتا ہے کیونکہ اس سے پہلے محترمہ کلثوم نواز صاحبہ کی جو بیماری تھی اس میں بھی رد و قد ہوا اور وہ وہاں بیرون ملک انتقال کر گئی. پاکستان میں ایک چیز یہ نوٹ رکھی کہ سیاسی حریف جو ہیں پاکستان تحریک انصاف ان کو حریف سمجھتی ہے, ان کو دشمن نہیں سمجھتی. اب اگر وہ چلے گئے ہیں تو یہ بھی دیکھیے کہ پاکستان کی جیلوں میں بند کتنے لوگ بیمار ہیں, کتنے دل کے مریض ہیں. ہمارے اوپر بہت بڑی تنقید ہوئی لیکن یہ اچھا ہوا کہ عدالت نے ایک فیصلہ کیا اور عدالت کے فیصلوں کا ہم احترام کرتے ہیں. دیکھیں جن میڈیکل رپورٹس کی بنیاد پر وہ یہاں سے گئے تھے, جب ان سے پوچھا گیا, ایک کمیٹی بنائی گئی تھی وزیر اعلیٰ کی ہدایت پر جس میں صوبائی وزرا راجہ بشارت اور ڈاکٹر یاسمین راشد کی وہ تھی اس کمیٹی, اور یہ 11 فروری کو کمیٹی خصوصی کمیٹی تشکیل دی گئی. 19, 20 اور 21 فروری کو کمیٹی کے یکے بعد دیگرے 3 اجلاس منعقد ہوئے, اور 21 فروری کو مسلم لیگ نون کے رہنما عطا اللہ تارڑ جو سابق صدر رفیق تارڑ کے پوتے ہیں وہ اور ڈاکٹر عدنان کو شکایت پر لیا گیا. اب نواز شریف کے نمائندوں نے نئی تصدیق شدہ میڈیکل رپورٹ جمع کرانے کے بجائے اس بات پر اصرار دیا کہ جو پرانی میڈیکل رپورٹس ہیں انہیں کوئی حتمی قرار دیا جائے, اور جیسے کہ میں نے پہلے عرض کیا کہ پاکستان کی جیلوں میں ہزاروں لوگ قید ہیں, ہزاروں لوگوں کو اسی طرح کی بیماریاں ہیں. چلے پلیٹلیٹس کاؤنٹ تو وہاں پہ بڑے فلکچویٹ کرتے رہے, میں کسی کی بیماری کو تصدیق نہیں کرتا اس کے اوپر, لیکن یہ ایک سوال تو پیدا ہوتا نا کہ ایک سزا یافتہ مجرم ہے اور آپ مثلا وہ ایک لمیٹڈ پیریڈ کے لیے وہاں جاتے ہیں, تو گورنمنٹ کے اوپر یہ اخلاقی پریشر بھی تو ہے نا ان مریضوں کا, ان بیماروں کا جو جیلوں میں ہیں, تو آئیں اس ملک کا سامنا کریں. اور دوسری بڑی بات یہ ہے کہ جو ضمانتی اس وقت ان کی ضمانت لی گئی تھی ایک کاغذ کے ٹکڑے کے اوپر, وہ ضمانتی لیڈر آف دی اپوزیشن ہے. تو یہ دونوں بھائی جو ہیں ملک کے لیے ترستے رہے. میں نے جدہ میں ملک سے پیار ان کا میں نے دیکھا, اپنی آنکھوں سے دیکھا, اور یہ تو رو پڑتے تھے پاکستان کی یاد میں. تو آئیں پاکستان کے لوگوں کے دکھوں میں یہاں پہ شریک ہوں, اور جو پاکستان اس وقت سوچ رہا ہے. باقی یہ بات, یہ بڑی اچھی بات آپ نے کہی کہ گڈ گورننس کی بات کریں, تو جو پنجاب میں اللہ کے فضل و کرم سے جو گڈ گورننس کی جو مثالیں پہلے بیڈ گورننس کی دی جاتی تھی, اب تو مخالفین بھی اس کے معترف ہیں کہ امن و امان کی صورتحال بہت بہتر ہے, مہنگائی کے اوپر بھی کنٹرول کر لیا گیا ہے, اور پنجاب میں ڈیولپمنٹ کے اتنے اچھے منصوبے ہو رہے ہیں کہ آپ دیکھیے لاہور میں پر کیپیٹا 76,000 روپی جہاں پہ لگ رہے تھے اور جنوبی پنجاب میں 2200 روپے تھے, اب وہاں پہ 30% جو بجٹ ہے پنجاب کا وہاں پہ سیل کر دیا گیا ہے, اور ترقی ہو رہی ہے, یونیورسٹیاں بن رہی ہیں, تعلیمی ادارے بن رہے ہیں, ہاسپٹل بن رہے ہیں. اب اس کو گڈ گورننس کیا کہیں گے؟ آپ نے بڑی اچھی یاد دہانی کرائی, لیکن ہم تو کر رہے ہیں اس کو, اور عثمان بزدار کی حکومت ایک بہتر جانب بہتری کی جانب جا رہی ہے. یہ مسئلہ پاکستان کے لوگوں کا سچی بات ہے مسئلہ نہیں ہے کہ نواز شریف باہر رہے یا اندر رہے, لیکن ایک قانونی تقاضے ہیں.
ٹھیک, میں بس اسی اس پہ لے لیتا ہوں کمنٹس میجر صاحب کے, پھر اس پہ وائنڈ اپ کریں گے. میجر صاحب ایک اس میں امپورٹنٹ نقطہ ان کا ہے کہ وہ کہتے ہیں کہ دیکھیں مورلی بھی تو دیکھیں نا, غریب ہیں بہت سارے لوگ ہیں جو اسی طرح کی کنڈیشنز میں جیلوں کے اندر ہیں, ان کو یہ فیسلٹی نہیں ہے, تو اس کی وجہ سے بھی تو ایک ڈیسپریٹ ہوتی ہے نا سوسائٹی کے اندر بھی ایک ریئیکشن آتا ہے کہ امیر مجرم سزا یافتہ اس کو تو پرکس مل جائیں گے, وہ تو کوئی بھی ضمانت یا کاغذ کا ایک ٹکڑا ان کے بقول وہ رکھوا کے چلے جائیں گے, عام آدمی کیا کرے گا. سو مورلی پھر ان کو بذات خود چونکہ وہ لیڈ کرتے رہے ہیں ملک کے, آگے بھی پولیٹیکل فیوچر دیکھتے ہیں, تو ان کو ایسی مثال نہیں سیٹ کرنی چاہیے کہ وہ ملک کے اندر ہی رہیں اور اپنا علاج کرائیں جو بھی گیون ریسورسز ہیں.
دیکھیے بات یہ ہے کہ افتخار چوہدری صاحب میرے بھائی ہیں, میں ان کو بڑا پرانا جانتا ہوں, اور یہ بھی سعودی عرب میں اور پاکستان میں بھی نواز شریف کے بڑے کلوز ساتھی رہے ہیں. سو ان کو سمجھنا چاہیے کہ ان کو اچھی طرح پتا ہے کہ وہ کس طرح کا شخص ہے. میں آپ کو گارنٹی کے ساتھ کہہ سکتا ہوں, ہاں یہ بات آپ یہاں پہ بھی میں نے دیکھا ہے, بہت سارے لوگ جو پکڑے جاتے ہیں بیمار ہوتے ہیں ان کو فوراً ہاسپٹلز میں آپ جائیں, پینز میں اسپیشل ایک وارڈ بنی ہوئی ہے جہاں پہ جو بھی سینئر قسم کے لوگ ہیں ان کو وہاں داخل کروا دیا جاتا ہے. بات یہ ہے کہ ان کی بیماری اس طرح کی تھی کہ جس کی وجہ سے ان کو اپنے ڈاکٹر کے پاس جانا پڑا, اور ایک انہوں نے کہا جی کہ میڈیکل رپورٹ نہیں دے رہے. میرا اس پہ ایک پوائنٹ ہے, پہلے میڈیکل رپورٹیں ہم نے پورے اس کے پر خچے اڑا دیے کہ پورے پورے میڈیا پہ ہر چیز ڈسکس ہوئی, دنیا پوری میں کسی کی میڈیکل رپورٹ دوسرے لوگوں تک آواز نہیں جانی چاہیے, دیٹ از اونلی مینٹ فار ڈاکٹرز آئی, سمجھ آئے گی. تو لیکن یہاں پہ تو باقاعدہ وہ اشتہار جیسے چھپتے اسے چھپا دیا. ہم یہ چاہ رہے ہیں کہ آپ میاں صاحب کو علاج کروا لیں, خدا را سمجھنے کی کوشش کریں. ہم یہ نہیں کہہ رہے کہ ان کو مقدموں سے نکال دیں, ان کے خلاف کیس نہ کریں, ہم یہ کہہ رہے ہیں ان کا علاج آرام سے ہونے دیں, تسلی سے ان کو بھی اس قسم کی کیفیت میں مت ڈالنے کے بعد ان کو کہیں تم واپس کیوں نہیں آئے تمہاری رپورٹ, اس سے وہ اور زیادہ بیمار ہوں گے, صحت مند نہیں ہوں گے. سو ہم چاہ رہے ہیں کہ اوپر اس کے اوپر پریشر نہ ڈالیں, ان کو علاج کروا لینے دیں. اور میں گارنٹی سے کہتا ہوں میاں صاحب کو جب پتا تھا کہ میں آؤں گا اور میں پھنس جاؤں گا تو پھر بھی آئے, میاں صاحب آئندہ بھی واپس آئیں گے علاج کروانے کے بعد, میں گارنٹی سے اللہ خیر سے ان کو لے آئے, میں یقین کیونکہ از ناٹ افریڈ آف گوئنگ ٹو جیل, وہ رہے ہیں جیل میں بند بھی رکھا, جو کچھ ہوا ہم سب کو پتا ہے. اب بات یہ ہے کہ ہم یہ چاہیں گے کہ باقی لوگوں کے بھی علاج بہت بہتر ہوں, ہمارے اسپتال بہت بہتر ہوں, ان میں ہر قسم کی فیسلٹی ہونی چاہیے, لیکن جو آپ اکانومی کا ہمارا حال ہے اس میں شاید ہم اس طرح کی جس ڈیولپ نیشنز کے ہاسپٹل کی کنڈیشنز ہیں شاید اس طرح کی کنڈیشنز ہم یہاں پرووائڈ نہیں کر سک رہے. سو اس لیے جو آدمی افورڈ کر سکتا ہے اس کو تو اگر اجازت کورٹ نے دے دی ہے تو پھر میں سمجھتا ہوں کہ اس کابینہ کو بھی سوچنا چاہیے کہ کورٹ نے ایک فیصلہ دیا ہوا ہے, اور کورٹ نے یہ بھی ساتھ کہا ہوا ہے کہ جب وہ ایکسٹینشن کرنا چاہیں वो अप्लाई करें और उसके लिए अपना रिज्यू करें, चाहे पंजाब गवर्नमेंट हो चाहे फेडरल गवर्नमेंट हो, या एवेंचुअली अगर ये ना कर दें तो ही कैन गो टू द कोर्ट अगेन। और अगर ये चाह रहे हैं कि वो वापस आए हर हालत में, हम नहीं छोड़ें उनको, तो ये कोर्ट में प्ली लॉन्च कर दें कि जी उसको वापस बुलाओ। जिस तरह मर्जी है, आपको कह रहे हैं हम उसको ऑफेंडर डिक्लेयर करेंगे, हम उनको जनाब वो क्या कहते हैं रेड वारंट के थ्रू मंगवाएंगे, इस तरह की इज लेंगे। प्राइम मिनिस्टर वकील कहें फॉर गॉड सेक दे शुड अंडरस्टैंड कि मैं फिर कह रहा हूँ खुदारा पॉलिटिशियंस को भाइयों की तरह चलना चाहिए। हुकूमत ना ना आप उसमें कोई आदमी सारी उम्र हुकूमत में नहीं रह सकता, ना ही कोई सारी पार्टी सारी उम्र अपोजिशन में रहेगी। हमें अपने स्टैंडर्ड सेट करने चाहिए पॉलिटिशियंस को, ताकि हम थर्ड पार्टी जो है बीच में जो भी हमारे खिलाफ ये सारा उबाल आ रहा है हमें, उसको डाउन करके आपस में मिलजुल के फैसले करें, आने वाले वक्तों के लिए ऐसे कानून बनाएं कि कोई भी आदमी जिसके खिलाफ वो केस सीरियस हो उसके खिलाफ कार्रवाई हो प्रॉपर।
बहुत शुक्रिया।
तो ये वक्त है कि बैठ के हम कानून तैयार करें सारे मिलके एंटी करप्शन। अब मुझे सर बता दें नैब वाले कि उन्होंने कितने लोगों से प्ली बार्गेन की है, कितने पैसों की बार्गेन हुई है, और एक्चुअली उस बंदे ने लूट मार कितनी की है। आप देखेंगे वो प्ली बार्गेन वुड बी ओनली 50-20%, तो फिर उसका क्या फायदा हुआ कि 70-80% तो आपने बंदे को छोड़ दिया। और अगर वो दोबारा, मैं तो कहता हूँ लॉ बनाए जिसके तहत जो भी ऑफिसर को करप्ट हो उसको आइंदा कोई नौकरी न मिले, जो भी पॉलिटिशियन करप्ट प्रूफ हो जाए उसको आइंदा उसकी या उसकी फैमिली के बच्चों को जो पॉलिटिक्स में नहीं आना चाहिए, जो भी आदमी करप्ट साबित हो उसको घर भेजें, जाए नौकरियों से फारग करें। इस तरह के कानून बनाएं ताकि हर शख्स को फिक्र हो कि मेरे साथ बहुत सख्त होगा अगर मैं पकड़ा गया। और यही चीज, क्योंकि हम यहाँ पे लोगों को पकड़ते हैं, चौथे दिन उनकी बार्गेन प्ली बार्गेन होती है और प्ली बार्गेन के तहत उनको छोड़ दिया जाता है। हम चाहेंगे एज ए मुस्लिम लीग ही, मैं चाहूंगा एज ए पाकिस्तानी मैं कहूंगा कि खुदा रा बैठो, कानून ऐसे डेवलप करो नैब के लिए और करप्शन के खिलाफ। इतने महकमे हैं लेकिन फिर भी अगर कहते हैं कि हमारे प्राइम मिनिस्टर बाहर जाते हैं कहते हैं हमारा मुल्क बड़ा करप्ट है, और खुदा रा ये बाहर तो बात मत करो जाके, इस मुल्क का कुछ तो ख्याल करो। हाँ यहाँ जो मर्जी आप करते रहे, बाहर तो कम अज कम इतना मत इस तरह बोला, फिर कौन आएगा आपके पास इन्वेस्टमेंट करने के लिए, कौन आपकी बात सुनेगा। सो प्राइम मिनिस्टर शुड कम फ्रंट इन फ्रंट और इन सब को समझाएं बैठ के।
जी बहुत शुक्रिया, बहुत शुक्रिया तारिक, मेजर तारिक बाल साहब आपने हमें ज्वाइन किया, इफ्तिखार चौधरी साहब आप हमारे साथ थे, आपका बेहद शुक्रिया। और सामिन प्रोग्राम के बिल्कुल आखिर में हमारा रब्ता हो पाया है डॉक्टर इकराम उल हक साहब से, मुमताज इकोनॉमिस्ट हैं। आखिरी दो मिनट डॉक्टर साहब, मैं ये जानना चाहूँगा कि कोरोना वायरस पाकिस्तान की मार्केट्स को, पाकिस्तान की मीशत को और बाकी दुनिया की मीशत पर, ग्लोबल मार्केट पर कैसे इम्पैक्ट कर रहा है?
हाँ जी, सबसे बड़ा नुकसान इस वक्त अगर एविएशन इंडस्ट्री को देखिए तो कोई 29 मिलियन डॉलर के करीब अंदाजा है। फिर जाहिर है कि टूरिस्ट जो बहुत ज्यादा चाइना से जा रहे थे वो भी रुक गए हैं, और उनकी तरफ जो टूरिज्म आ रहा था तो ये तो हम नॉन ट्रेडिंग नॉन बिजनेस के बात कर रहे थे, मगर बहुत बड़ी ये अर्निंग थी। लेकिन जहाँ तक बाइलैटरल ट्रेड का ताल्लुक है, अब भी उसका डेंट जो है वो तकरीबन 1.5 ट्रिलियन के करीब जो है वो अंदाजा लगाया गया है कि होगा। अगर ये मार्च के अंत तक नहीं रुकता तो फिर इससे ज्यादा भी नुकसान होगा। जहाँ तक पाकिस्तान और चाइना की बाहरी तजारत का मामला है, उसमें चूंकि हम चाइना से ज्यादा माल लेते हैं और बहुत कम उनकी तरफ हमारी आउटफ्लो है, तो शायद पाकिस्तान को उस लिहाज से तो नुकसान नहीं होगा, क्योंकि पाकिस्तान का आजकल वैसे ही इम्पोर्ट कंट्रैक्शन पे उनको फायदा हो रहा है, क्योंकि बैलेंस ऑफ पेमेंट का जो इशू है। लेकिन जो बहुत बड़ी अपॉर्चुनिटी पाकिस्तान के लिए पैदा हुई है वो ये है कि चाइना के अंदर प्रॉब्लम की वजह से कि 20 बिलियन डॉलर की टेक्सटाइल जो एक्सपोर्ट है वो उसका वैक्यूम क्रिएट हुआ है। उसके लिए बांग्लादेश और इंडिया तो बहुत ज्यादा अपने एक्सपोर्टर्स को जो है फैसिलिटेट कर रहे हैं, मगर पाकिस्तान में जो है वो हुकूमत उल्टा उनसे पुराने टैरिफ के मुताबिक पैसे मांग रहे हैं, जबकि वादा किया गया था कि उनको सबकी बिजली फराहम की जाएगी। तो ये इनके लिए एक सुनहरी मौका हो सकता है कि वो इस 20 बिलियन का जो
फायदा उठाए,
पैदा होगा।
आई विश के जी हमारा पहले रब्ता होता और हम इसमें तफसीली बात कर सकते हैं। प्रोग्राम बिल्कुल अपने इख्तिताम को पहुंचता है, आपका बहुत शुक्रिया, आपने हमें ज्वाइन किया, इस पर हम आपसे तफसीली वर्जन आपका लेंगे। प्रोड्यूसर थे आज के इस प्रोग्राम के लिए अंजुम हेरल्ड गिल, असद हसन को इजाजत दीजिए।
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
یہ وائس آف امریکہ ہے۔ آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں، پتا ہے facebook.com/voaurdu۔
پاکستان میں نوجوان سائنسدانوں کی نیشنل اکیڈمی خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل۔ پاکستان میں سائنس اور ٹیکنالوجی کے فروغ کے لیے اور نوجوان سائنسدانوں کو اپنا روزگار خود پیدا کرنے اور ملازمتیں حاصل کرنے میں مدد کے لیے اس وقت پاکستان میں کئی نجی ادارے کام کر رہے ہیں، جن میں نیشنل اکیڈمی آف ینگ سائنٹسٹ بھی شامل ہے۔ اس اکیڈمی کے صدر ڈاکٹر آفتاب احمد نے گزشتہ دنوں وائس آف امریکہ کے ایک پروگرام میں شرکت کی اور نوجوان سائنسدانوں کے لیے اپنے ادارے کی خدمات کو اجاگر کیا۔ انہوں نے کہا کہ اس وقت دنیا کے 40 سے زیادہ ملکوں میں نیشنل ینگ سائنٹسٹ اکیڈمیز بن چکی ہیں اور پاکستان میں اس اکیڈمی کا قیام 2009 میں عمل میں آیا تھا۔
اسکول کے لیے ایک پروگرام شروع کیا تھا سائنس فار یوتھ، جس میں ہم اپنے ممبر سے ریکویسٹ کرتے ہیں کہ وہ اپنے جو لوکل ایریا کے اسکولز ہوں، کالجز ہوں، وہاں پہ جائیں اور مختلف سائنٹیفک ایکٹیویٹیز میں پارٹیسپیٹ کریں، جیسے لیکچرز دیں، ڈیمونسٹریشنز دیں، میٹ دا سائنٹسٹ سارٹ آف جو پروگرامز ہوتے ہیں وہ ان کو آرگنائز کریں۔ تو ہم نے اسکولس میں پروگرام شروع کیے، کالجز میں ہم پروگرام کر رہے ہیں تاکہ وہاں پہ سائنس اینڈ ٹیکنالوجی کی پروموشن ہو سکے، اور یونیورسٹیز میں خاص طور پہ ہم نے جو ہے وہ پروگرام کیے۔
انہوں نے کہا کہ ان کی اکیڈمی پاکستان کے اندر اور بیرون ملک سائنس کے ماہرین کو ملک میں بلا کر سائنس کے ورک شاپس کا اہتمام کرتی ہے۔
یہ ہمارے بہت سارے ممبرز ایسے ہیں جو 12 کنٹریز میں کام کر رہے ہوتے ہیں، تو جب وہ پاکستان واپس آتے ہیں ہم ان کے لیکچرز ارینج کرتے ہیں تاکہ وہ لیٹسٹ ٹیکنالوجیز کے بارے میں جان سکیں، اور اس کے علاوہ ایک لنکیج اور ایک کولیبریشن جو ہے وہ ڈیولپ ہو سکے پاکستان کی یونیورسٹیز اور ریسرچ انسٹیٹیوٹس کی 12 کنٹریز کے جو ریسرچ انسٹیٹیوٹس ہیں ان کے ساتھ۔
انہوں نے مزید کہا
جو ہمارے ایکسپرٹس تھے پاکستان میں اور پاکستان سے باہر، ان کو بلایا اور مختلف جو پوائنٹس لیگ کرتے رہے پاکستان میں، جیسے ایک پروگرام ہم نے شروع کیا بایو فیس کے بایو سیکورٹی کا، تو اس طرح کی تعلیم پاکستان میں اتنا زیادہ فوکس نہیں تھا، تو ہم نے تقریباً پچھلے 4 سالوں میں 150 سے زیادہ ورک شاپ پورے پاکستان میں گلگت سے لے کے کراچی تک کی، تاکہ ہم اپنی یونیورسٹیز میں جو ریسرچرز ہیں ان کو بتا سکیں کہ لیب میں کس طرح سے کام کرنا ہے، گڈ لیبوریٹری پریکٹسز کیا ہوتی ہیں۔ اس طرح سے ہم نے مختلف ایریاز کو، یہ ایک ایگزامپل ہے، یونیورسٹیز میں ہم نے مختلف ایریاز کو فوکس کرتے ہوئے سائنس اینڈ ٹیکنالوجی کی پروموشن کے لیے کام کیا اور بہت ایکٹیولی۔
انہوں نے مزید کہا
ہم نے پاکستان کے جو سائنس کے ادارے تھے ان کے ساتھ، جیسے پاکستان سائنس فاؤنڈیشن ہے، پی سی ایس سی ہے، ہائر ایجوکیشن کمیشن ہے، ان سب انسٹیٹیوٹ کے ساتھ مل کے، اور اس کے علاوہ ہماری انٹرنیشنل کافی ساری ہم نے کولیبریشنز کی، جیسے امریکہ میں امریکن سوسائٹی فار مائکرو بایولوجی ہے، امریکن سوسائٹی فار سیل بایولوجی ہے، ہیلتھ سیکورٹی پارٹنرز ہے، اس طرح سے بہت ساری اور آرگنائزیشن سے مل کے بھی ہم نے پاکستان میں سائنس اینڈ ٹیکنالوجی کی پروموشن کے لیے بہت ساری سیریز آف جو ہیں ورک شاپس اور ٹریننگ جو ہیں وہ آرگنائز کی۔
ڈاکٹر آفتاب احمد نے ملک میں سائنسی ریسرچ اور انوویشن کے فروغ کے لیے اپنے ادارے کی کاوشوں کا ذکر کرتے ہوئے کہا
جی ریسنٹلی جو ہے ہم ایک پروگرام شروع کیا ہے، دیٹ از ریسرچ اینڈ انوویشن کلب۔ ہم جتنے پروفیشنلز ہیں پاکستان میں جو مختلف انسٹیٹیوٹس میں بیٹھے ہوئے ہیں، تو ہم نے انگیج کیا ہے جو اس کلب کا حصہ بنے، ہم اس میں فنڈ ریزنگ بھی کر رہے ہیں، اس میں ہم انڈسٹری کے ساتھ بھی کولیبریٹ کر رہے ہیں۔ اس کا مقصد ہی یہ ہوگا کہ جتنے یونیورسٹیز میں ریسرچرز کام کر رہے ہیں، جو چھوٹے پروجیکٹس اور چھوٹے آئیڈیاز پہ کام کر رہے ہیں، ان کو ہم ہیلپ کریں گے ان کو ٹرانسلیٹ کرنے کے لیے۔ ہمارا ایک اور پروگرام ہم بہت جلد شروع کرنے جا رہے ہیں، دیٹ از انوویشن لیب۔ تو ہم یونیورسٹیز میں، مختلف یونیورسٹیز میں اوپن سورس انوویشن لیبس بنائیں گے، جس میں ریسرچرز جو ہیں اپنے آئیڈیاز کے ساتھ آ سکتے ہیں، ان کے پاس اوپن ریسورس ہوں گے، وہ ان آئیڈیاز پہ کام کریں اور انہیں ہم ہیلپ کریں گے ان آئیڈیاز کو ٹرانسلیٹ کرنے کے حوالے سے بھی۔ تو یہ ہمارے مختلف پروگرامز ہم شیئر بھی کرتے رہتے ہیں، ہمارا فیس بک پہ جو پیج ہے نیشنل اکیڈمی ینگ سائنٹسٹ کا بہت ایکٹیو ہے، وہاں پہ ان باکس ہمیں کر سکتے ہیں، ہمیں ای میل کر سکتے ہیں، ہماری ویب سائٹ پہ سارے جو ای میل ایڈریسز ہیں وہ موجود ہیں، ہماری ساری کنٹیکٹ ڈیٹیلز ہمارے فیس بک پیج پہ بھی اویلیبل ہے، وہاں سے ہم رابطہ کر سکتے ہیں۔
انہوں نے کہا کہ انہوں نے پاکستان کے نوجوانوں میں سائنس کے شعبوں میں انٹرپرینیورشپ کے فروغ میں مدد کے لیے بھی کچھ پروجیکٹ شروع کیے ہیں۔
نیشنل اکیڈمی ینگ سائنٹسٹ ہم نے شروع سے ہی جو ہے اس پہ بڑا فوکس کیا ہے، اور ہم نے سیریز آف پروگرام ارینج کیے ہیں مختلف یونیورسٹیز میں، جس میں ہمارے جو ایکسپرٹس ہوتے ہیں، میں خود بھی مختلف یونیورسٹیز میں جاتا ہوں اور پروجیکٹ رائٹنگ اور اس طرح سے وہ گرانٹ جو ہے وہ ون کر. ہمارا تو مقصد یہ ہے کہ جتنے بھی ریسرچرز کچھ کرنا چاہتے ہیں اگر ہم خود ان کو اسسٹ نہ کر سکتے تو ہم ریلیونٹ جو باڈیز ہوتی ہیں وہ گورنمنٹ کی باڈیز ہوں, ہماری انڈسٹری آن دا ادر سائڈ ہے یا ہمارے جو گورنمنٹ کے دوسرے ادارے ہیں جو کہ ان کو اسسٹ کر سکتے ہیں, ہمارے اپنے ایکسپرٹ جو موجود ہیں ہم ان کو میچ کر دیتے ہیں ان کے ساتھ کو پھر گائیڈنس پرووائڈ کر دیتے ہیں.
یہ تھے پاکستان نیشنل اکیڈمی آف ینگ سائنٹسٹ کے صدر ڈاکٹر آفتاب احمد. یاسمین جمیل, وائس آف امریکہ واشنگٹن.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.